आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता, म आशा गर्दछु तपाईँ सबै आनन्द कुशलै हुनुहुन्छ होला। अनि प्रभुसँग मेरो प्रार्थना अनि मेरो कामना छ कि उहाँको शान्ति आनन्द, उहाँको चंगाई, उहाँको सम्पूर्ण आशिष तपाईँको जीवनमा, तपाईँको परिवारमा, तपाईँको हरेक पेशामा सदैव भइरहोस्। तपाईँहरूको लागि हामी प्रार्थना गरिरहेका छौं अनि हाम्रो यही नै प्रयत्न रहनेछ कि सदैव तपाईँहरूलाई हामी हाम्रो हृदयमा राखी तपाईँहरूको प्रार्थना जुन पठाउनु भएको छ यसलाई निरन्तरता दिनेछौ। प्रभुले तपाईँ सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्। श्रोता, आज हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा प्रेरित 27:1-12 पदबाट अध्ययन गर्न गइरहेका छौं। यो 27 अध्यायमा हामी मुख्य विषयको रूपमा देख्नेछौ पाउलको रोम यात्रा, पानी जहाजद्वारा। जब पाउल रोमतिर आफ्नो यात्रा गर्छन्, समुन्द्रमा अचानक आँधी तूफान उठ्यो र पाउल चढ़ेको जहाज ध्वस्त भयो र पाउल त्यहाँका यात्रीहरू आश्चर्यजनक रूपमा बाँचे। मित्र, पाउलको रोमतिरको यो जहाज यात्रालाई पाउलको चौथो सुसमाचारीय यात्रा भन्दामा त्यति अनुचित नहोला। पहिलो जस्तो पाउल रोममा जाँदा पनि उत्ति नै सक्रिय थिए। उसले धेरै सम्पर्कहरू स्थापित गरे र उसले विश्वासयोग्य र इमानदारीपूर्वक ख्रिष्टको साक्षी दिए। यद्यपि यो सम्पूर्ण यात्रामा तिनी बन्धन र संगलामा भए तापनि त्यो बन्धन र संगलाले उसलाई ख्रिष्टको साक्षी हुनबाट रोकेन। उसले नै यो भनेका थिए, दोस्रो तिमोथी 2:9, जसमा मैले कुकर्मी झैं कैदसम्मको कष्ट भोगेको छु तर परमेश्वरको वचन त बन्धनमा रहँदैन। उही समयमा उसले फिलिपिन विश्वासीहरूलाई फिलिपी 1:12 लेखेथे, ममाथि आइलागेका कुराहरूले वास्तवमा सुसमाचारलाई अघि बढ़ाउने काम भएको छ। मित्र, परमेश्वर यो सम्पूर्ण परिस्थितिमा नियन्त्रणमा हुनुहुन्छ। यो समयको पाउलको यो यात्रा अरू उसको यात्राहरूबाट भन्दा अलिकता बेग्लै हुनेछ। यो चाहिँ रोमी सरकारको खर्चमा तिनले यात्रा गरिरहेका छन् किनभने यस बेला पाउल रोमी कैदी हुन्। मित्र, यो पाउलको प्रार्थनाको परिपूर्णता हो जुन उसले रोम आउन सकौं भनी प्रार्थना गरेका थिए। पाउलले आफ्नो मामला कैसरलाई अपील गरिसकेकोले गर्दा बड़ा हाकिम फेस्तस र राजा अग्रिपाले उसको मुद्दालाई त्यहाँ नै, मतलब कैसरियामै मिलाउन सक्दैनथे। यद्यपि राजा अग्रिपाले प्रेरित 26:32 भने कि कुनै दोष नभेटेकोले पाउललाई छोडिन योग्य छ, तापनि अहिले तिनी पाउलको सम्बन्धमा केही पनि गर्न सक्दैनथे। तिनीहरूले पाउललाई रोममा पठाउनै पर्दथ्यो किनकि पहिले नै पाउले रोमी सम्राट कैसर कहाँ अपील गरिसकेका थिए। र अहिले 27 हामी देख्छौ कि पाउल समुद्र यात्रा गरेर रोममा प्रस्थान गर्छन्। यो पाउलको अन्तिम र अति नै चाखलाग्दो यात्रा हो जुन प्रेरितको पुस्तकमा रेकर्ड भएको छ। प्रेरित 27:1 यस प्रकार लेखिएको छ, समुद्र यात्राद्वारा हामी इटालिया जानुपर्छ भन्ने निर्णय भएपछि तिनीहरूले पाउल र अरू कतिपय कैदीहरूलाई सम्राट अगस्टसका फौजको युलियस नामका कप्तानको जिम्मालाई दिए। मित्र, यो इटालीतिरको रोमतिरको पाउलको समुद्र यात्राको आरम्भ हो। पाउल र अरू कैदीहरूलाई जुलियस नाम भएको कप्तानको हातमा, मतलब उसको रेखदेखमा त्यहाँ पठाइएको थियो। अनि मलाई लाग्छ कि सम्भवत पाउल मात्र एक कैदी थिए जो रोमी नागरिक थिए। सम्भवत अन्य कैदीहरू चाहिँ भयानक अपराधीहरू थिए जसलाई रोममा मृत्युदण्डको निम्ति पठाइएका थिए। तिनीहरूमध्ये धेरैजनालाई जंगली हिंस्रक जनावरहरूलाई आहारको निम्ति खुवाइनेछ। त्यस समयमा पूरा रोमी साम्राज्यभरिबाट अपराधीहरूलाई ल्याइदथ्यो। जिउँदै हिंस्रक जंगली जनावरहरूसँग कुस्ती खेल्न ठूलो रंगशालामा सार्वजनिक रूपमा हालिन्थ्यो र धेरै संख्यामा मानिसहरू उपस्थित हुन्थे र त्यो दर्दनीय खेलको हेर्दथे। त्यस हिंस्रक जनावरले जिउँदै अपराधीमाथि आक्रमण गरेको हेर्नमा मानिसहरू त्यहाँ उपस्थित हुन्थे र मजा लिन्दथे, रमाइलो गर्दथे। यसरी निर्दयी रूपमा अपराधीहरूसँग व्यवहार गरिन्थे। त्यसकारण यी कैदीहरू पूर्ण रूपमा आशारहित र असहाय थिए। अहिले यस्ता मानिसहरूलाई आशाको सुसमाचार सुनाउने पावलको निम्ति कस्तो महान अवसर थियो। तपाईँलाई यादै होला कि प्रभु येशु स्वयंले भन्नुभयो कि उहाँ यस संसारमा आउनुभएको एक कारण चाहिँ कैदीहरूलाई स्वतन्त्र दिनु थियो, आत्मिक रूपमा स्वतन्त्रता, तिनीहरूका पापहरूबाट र तिनीहरूका दोषबाट स्वतन्त्रता दिनु थियो। येशुले भन्नुभयो, यदि तिमीहरूले सत्यलाई जान्दछौ भने सत्यले स्वतन्त्रता तुल्याउनेछ। अहिले पावल र अन्य कैदीहरू जुलियस भन्ने कप्तानको रेखदेखमा रोमतिर समुद्र यात्रा आरम्भ गर्छन्। अनि यो कप्तान एक नम्र शिष्ट अन्य जाति थिए, जुन हामी उसको बारेमा देख्नेछौ। भनिएको छ एक पदमा, समुद्र यात्राद्वारा हामी इटालिया जानुपर्छ भन्ने निर्णय भएपछि तिनीहरूले पावल र अन्य कतिपय कैदीहरूलाई सम्राट अगस्तसका फौजको युलियस नामका कप्तानको जिम्मा लगाइदिए। दुई पदमा भनिएको छ, एड्रामिनेटोसबाट एसियाका विभिन्न बन्दरगाहहरू हुँदै जाने एउटा जहाजमा चढ़ेर हामीले यात्रा शुरू गर्यौं। अरिस्टार्खस नभएका थेस्लोनिकाका एकजना माकेडोनी हाम्रा साथमा थिए। रोममा जाने यात्रामा यो प्रेरितको कामको पुस्तक लेखक लुका पावलसँग भएको हामीलाई थाहा हुन्छ, किनभने तिनले यहाँ समुद्र यात्राद्वारा हामी सर्वनाम शब्द चाहिँ प्रयोग गरेका छन्। हामी इटालिया जानुपर्छ भनेर लेखेका छन्। इटाली चाहिँ दक्षिण युरोप महादेशको एउटा ठूलो देश हो, जसको राजधानी रोम हो। यस पदबाट हामी थाहा पाउँछौ कि तिनीहरूसँग अरिस्टार्खस भन्ने व्यक्ति पनि थिए, जो प्रेरित 19:20-24 अनुसार थिस्लोनिकी मण्डलीको एक विश्वासी थिए। अनि हामीले पहिले देखिसकेका छौं कि त्यस जहाजमा अरू कैदीहरू पनि थुप्रै रोममा लगिँदै थिए। त्यो जहाज एसिया भन्ने प्रदेशमा जाने जहाज थियो। तीन पदमा भनिएको छ, भोलिपल्ट हामीले सिदोनमा लंगर हाल्यौं। युएसले पाउलाई दया देखाई तिनका साथीहरू कहाँ गएर चाहिँदो सहायता लिने अनुमति दिए। यहाँ उल्लेखित साइडन चाहिँ लेबनानको किनारमा रहेको एक किनार थियो, जहाँ अहिले जहाज रोकिएको छ। यो कुराको ध्यान दिउ कि प्रेरित पाउलाई कप्तान जुलियसद्वारा स्वतन्त्रता दिइएको छ। म पनि यस्तो एक विचार मान्ने व्यक्ति हौं कि पाउलले यस व्यक्तिलाई सुसमाचार दिए जो रोमी सैनिक अधिकारी थिए। पाउल प्रति उसको व्यवहार अति नै कृपालु र दयालु छ। अरू त के, महान प्रेरित पाउललाई क्रिस्टियन भाइहरूको संगति र सान्त्वना उत्साहको आवश्यक पर्दथ्यो। हामी हरेकलाई यसको आवश्यक पर्दछ। हामीलाई एक आपसको उत्साह र बुझाइको सम्झाइको आवश्यक पर्दछ। यहाँ हामी देख्छौ कि जुलियस कप्तानले पाउललाई निकै स्वतन्त्रता दिए, जबकि तिनी अझै कैदी थिए। तीन पदमा भनिएको छ, भोलिपल्ट हामीले सिदोनमा लंगर हाल्यौं। युरियसले पाउलाई दया देखाई तिनका साथीहरू कहाँ गएर चाहिँदो सहायता लिने अनुमति दिए। अनि चार पाँच पदमा भनिएको छ, त्यहाँबाट जहाज फेरि समुद्रतिर लाग्यो र बतास चलेको हुनाले हामी साइप्रसको आड लिएर गयौं। किलकिलिया र पाम्फिलिया पारिपट्टिको समुद्रमा पुगेपछि हामी लुकियाको एउटा शहरमा सरमाइरामा आइपुग्यौं। त्यहाँ इटालिया जाने अलेक्जेन्ड्रियाको एउटा जहाज भेटाएर कप्तानले हामीलाई त्यसमा चढ़ाइदिए। मित्र, हामी देख्छौ कि लेबनानको किनारमा रहेको साइडन भन्ने शहरमा पुगेपछि तिनीहरू त्यसपछि जहाजमा चढ़ेर दक्षिणी आधुनिक टर्कीको मायरा भन्ने शहरमा गए। त्यो पहिलो जहाज रोममा नजाने भएको हुनाले मायरामा तिनीहरू आधुनिक मिश्र अर्थात इजिप्ट देशको प्रख्यात बन्दरगाह अलेक्जेन्ड्रियाबाट रोममा जाने एउटा जहाज भेटाएर त्यसैमा चढ़े। अनि पद 38 अनुसार यस जहाजमा गहुँ लाँदै थियो। अनि 7-8 पदमा भनिएको छ, 7-8 पदमा धेरै दिनसम्म विस्तार गएर कठिनता साथ किनर्समा आइपुग्यौं र बतासले अझ अघि बढ़न नदिएको हुनाले क्रेटको अघि आड लिएर हामी साल्मोनको छेउछेउ भएर गयौं। कठिनसँग त्यसको किनार लागेर हामी सुन्दर बन्दरगाह भनिने ठाउँमा आयौं। त्यहाँबाट लासिया शहर नजिकै थियो। मित्र, बतास उल्टो दिशाबाट आएको कारणले तिनीहरूको जहाज अघि बढ़नलाई अप्ठ्यारो थियो। बल्ल बल्ल तिनीहरू क्रेटको दक्षिणी किनारमा पुगे। क्रेट चाहिँ ग्रीसको दक्षिणपट्टि रहेको एउटा ठूलो टापु थियो। नौ र दश पदमा भनिएको छ, समय धेरै बितिसकेको थियो र समुद्र यात्रा पनि खतरनाक भएको थियो, साथै प्रायश्चित दिवसका उपवासको समय पनि बितिसकेको हुनाले पाउले तिनीहरूलाई यसो भन्दै सम्झाए, मित्र हो, यो समुद्र यात्राले केवल जहाज र माल सामानको मात्र होइन तर हाम्रो जीव ज्यानको समेत खतरा र नोक्सानी होला भन्ने म देख्दछु। त्यो असुहाउँदो बतासले गर्दा, असामान्य बतासले गर्दा तिनीहरू ज्यादै ढिला भइसकेका थिए। उदे महिनामा भूमध्य सागरमा समुद्र यात्रा गर्नु एकदम खतरनाक थियो। कार्तिक लागिसकेको थियो। यहाँ उल्लेख भएको उपवासको समय चाहिँ प्रायश्चितको दिन हो। प्रस्थान 30:10, लेवी 23:27, हिब्रू 9:7 अनुसार, जो त्यही साल ईस्वी सम्वत 59 आश्विन महिनाको तेस्रो हप्तामा अथवा अक्टोबरको पहिलो हप्तामा परेको थियो। प्रायश्चितको दिन त्यही दिन थियो जब यहुदी प्रधान पुजारीहरूले जनताका पापको लागि प्रायश्चितको बलिदान चढाउँथे। पुरा जेसुकै होस्। यस पदमा हेर्दा यस्तो देखाइ पर्दछ कि पाउल एउटा अनुभवी यात्री थिए, अनि वास्तवमा अनुभवी यात्री पनि थिए। त्यसकारण पाउलले अब जाडो नसकुन्जेल समुद्र यात्रा नगर्ने सल्लाह दिए। जहाज माल सामान र मानिसहरूलाई समेत नोक्सान हुन सक्छ भन्ने पाउलले अन्दाज गरे। 11-12 पदमा भनिएको छ, तर कप्तानले पाउलको कुरा भन्दा जहाजको चालक र जहाजका मालिकलाई बेसी पत्यार गरे। त्यो बन्दरगाह हिउँद काट्नलाई असुविधा भएकोले कुनै हालतले पनि फोनिक्समा नै पुगी जाडो बिताउनु पर्छ भनेर धेरै जसोले त्यहाँबाट जहाज चलाइहाल्ने नै सल्लाह दिए। फोनिक्स चाहिँ क्रेटको एउटा बन्दरगाह हो जो दक्षिण पश्चिम र उत्तर पश्चिमपट्टि फर्केको छ। मित्र, यहाँ हामी देख्छौ कि कप्तानले पाउलको कुरा भन्दा जहाजको चालक र जहाजका मालिकलाई बेसी पत्यार गरे। कारण पद 12 हामी देख्छौ, मतलब सुन्दर भन्ने बन्दरगाह सानो भएकोले र जाडोको समय काट्न असुविधा र असुविस्ता भएकोले गर्दा जहाजका मालिक र जहाजको चालकले अलिक पश्चिमतिर रहेको फोनिक्स नभएको ठूलो बन्दरगाहसम्म पुग्ने निश्चय गरे। अमित्र, पछिबाट हामी देख्नेछौ घट्न लागेको घटनाहरूले यो कुराको प्रमाण दिनेछ कि पाउल वास्तवमा सत्य सुझाव दिइरहेका थिए। यो पूरा समुद्र यात्रा अवधिभरि कप्तान, सिपाहीहरू र चालकहरू मानव अनुमानका आश्रित भइरहेका थिए, तर पाउल चाहिँ परमेश्वरमाथि आफ्नो नजर लगाइरहेका थिए। 13 पदमा भनिएको छ, जब दक्षिणी बतास मन्द गतिले चल्न थाल्यो, तिनीहरूको उद्देश्य सिद्ध भयो भन्न ठानेर लंगर निकाली तिनीहरू क्रेटको किनार किनार हुँदै यात्रा गर्न लागे। तिनीहरूको निम्ति समुद्र यात्रा अन्दाज वा अड्कल थियो। दक्षिणी हावा विस्तारै भएको थियो, त्यसकारण तिनीहरूले अड्कल गरे कि त्यो लक्ष्यमा कमसेकम पुग्न सकिन्छ। कप्तान त्यो एक व्यक्ति थिए जसले आफैमाथि र मानिसको बुद्धिमाथि नजर लगाएका थिए, मतलब भर परेका थिए, जुनको परिणाम स्वरूप पाउले भने जस्तै तिनीहरूले अति नै ठूलो समस्याको कठिनाईको अनुभव गर्नु परेको थियो। तर पाउल चाहिँ परमेश्वरतिर हेरिरहेका थिए, उहाँतिर आफ्नो भरोसा लगाइरहेका थिए र उसलाई थाहा थियो कि पछि के हुनेछ, के घट्नेछ। पछिबाट पद 25 पाउल यी मानिसहरूलाई भन्नेछन्, मैले परमेश्वरको र परमेश्वरमा विश्वास गरे, मतलब उहाँको मार्गदर्शनको र अगुवाईको, उहाँको चेतावनीको विश्वास र भरोसाहरू गरे। मित्र, यस अनुच्छेदबाट हामी के देख्न सक्छौ भने यदि कप्तान चालकले परमेश्वरमा विश्वास गर्ने व्यक्तिको कुरा मानेको भए तिनीहरूलाई कुनै किसिमको कठिनाई र खतराको सामना गर्न पर्ने थिएन। तिनीहरूको जीवन, धन, माल, सामान खतरामा पर्ने थिएन, तर तिनीहरूले आफ्नो मानव बुद्धिमा भर र भरोसा परिरहेका थिए, जुनको परिणाम स्वरूप अन्त्यमा खाली समस्या र खतरा र असल मात्र आउन सक्यो। मित्र, आज धेरै मानिसहरूको जीवनको अवस्था पनि यस्तै नै छ। तिनीहरू कहिले पनि कुनै पनि क्षेत्रमा सफल हुँदैनन्। तिनीहरूका हरेक काम सफल हुँदैन। तिनीहरूको जीवनमा खाली असफल र समस्या मात्र छ, कठिनाईहरू मात्र पर्खिरहेको छ एक पछि अर्को। किन त भन्दा धेरै कारण मात्रमा एक कारण यो हुन सक्छ कि तिनीहरूले कुनै पनि चाल परमेश्वरको अगुवाई र मार्गदर्शनद्वारा नगरेको र उहाँमा भरोसासँग आरम्भ नगरेर संसारिक कुरा र मानवीय बुद्धि ज्ञानमा भर परेर यसलाई सफल पार्न प्रयत्न गर्छन्, जसको कारण अन्तिममा परिणाम स्वरूप निराश मात्र आउँछ, सबै कुरा तिनीहरूको निम्ति व्यर्थतामा आउँछ। मित्र, मेरो मतलब यो होइन कि हामीले आफ्नो ज्ञान बुद्धिको विवेकमा भर पर्नु हुँदैन। हामी हरेकले यसको अभ्यास गर्नै पर्छ। त्यसकारण परमेश्वरले हामी मानवलाई श्रेष्ठ ज्ञान बुद्धि दिनुभएको छ। प्रभु येशू स्वयंले भन्नुभयो कि ढुकुर जस्तो सोझा र साम जस्तो चलाक हुनुपर्छ। परमेश्वर चाहनुहुन्छ कि हामीले आफ्नो सम्पूर्ण कामको निम्ति बुद्धिज्ञानको प्रयोग गरेको यसमा कुनै गल्ती छैन। तर प्रश्न यो हो कि हामी कुनै काम गर्न जानुभन्दा पहिले हाम्रो दिमागमा बुद्धिको प्रयोग गर्नभन्दा पहिले परमेश्वरमा यी तमाम कुराहरूलाई सुम्पिदिन्छौ, उहाँको मार्गदर्शन र अगुवाईको निम्ति सहायताको निम्ति। यही नै बुझ्नुपर्ने कुरा हो। म विश्वास गर्छु कि यदि हामीले उहाँमा कुनै पनि कामको निम्ति भरोसा गरेमा, उहाँको मार्गदर्शन र सहायता मागेमा, उहाँले हामीलाई निश्चय नै त्यो दिनुहुनेछ। हाम्रो योजना, हाम्रो विचारलाई अति नै सुव्यवस्थित रूपमा र सफलताको रूपमा उहाँले अद्भुत तरिकाले अगुवाई गर्नुहुनेछ कि हामी छक्कै पर्नेछौ। यो सोच्दै कि कति अद्भुत तरिकाले उहाँले तमाम कुराहरूलाई ठिकठाक गर्नुभयो। अनि परमेश्वरसँग मेरो यही विन्ती छ कि तपाई सबैलाई उहाँले उहाँमा सधैँ भरोसा गर्ने र उहाँतर्फ आफ्नो नजर उठाउने व्यक्ति बनाऊ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
Thank you. प्रिय श्रोता, अहिले भर्खरै तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98473536779, 98473536779। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।